नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रिया नेपाल। आज मिति 2082 साल असोज 8 गते बुधबार, आश्विन शुक्ल पक्ष तृतीया तिथि, तदनुसार सेप्टेम्बर 24 तारीक सन् 2025, नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचन उच्च प्राथमिकतामा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले निर्वाचनको तयारी सम्बन्धमा छलफल गर्नुभएको छ। छलफलमा प्रधानमन्त्री कार्कीले आगामी फागुन 21 गते नै सम्पन्न हुने गरी निर्वाचनको तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभयो। कानून न्याय तथा संसदीय मामला मन्त्री अनिल कुमार सिन्हाले चुनावी सरकार भएकाले चुनाव कसरी गराउने र तयारी के कस्तो हुँदैछ भन्ने सम्बन्धमा आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई जानकारी गराएको बताउनुभयो। छलफलमा प्रधानमन्त्री कार्कीले तोकिएको मितिमा निर्वाचन हुने नहुने सम्बन्धमा संशय व्यक्त गर्नुभएको थियो। आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारीले निर्वाचनको तयारी बारे एकदमै सहज वातावरणमा छलफल भएको जानकारी गराउँदै भन्नुभयो, प्रधानमन्त्री निर्वाचन सकिन्छ कि सकिन्न भन्ने विषयमा दुविधामा हुनुहुन्थ्यो, हामीले निर्वाचन हुन्छ भनेर विश्वस्त तुल्यायौं। आयोगका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय भएको बताउनुभयो। उहाँले निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत साधन र जनशक्ति सरकारले उपलब्ध गराउने बताउँदै शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने, निर्वाचनका लागि अनुकूल वातावरण तयार गर्न सरकारवालासँग छलफल गर्ने धारणा व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले संशय व्यक्त गरेको सम्बन्धमा कानून मन्त्री सिन्हाले भन्नुभयो, चुनावी सरकार रहेको र मिति तोकिएकाले चुनाव गर्नै पर्ने हुन्छ, के कस्ता अवरोध छन् र कसरी हटाउन सकिन्छ भन्ने सम्बन्धमा विस्तृत छलफल भयो। प्रधानमन्त्री कार्यालयमा आयोगका पदाधिकारीले करिब एक घण्टा बिताएका थिए। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीका सम्पूर्ण कार्य तत्काल अगाडि बढ़ाउन आयोग पदाधिकारीलाई आग्रह गर्नुभएको जानकारी दिनुभयो। प्रवक्ता भट्टराईका अनुसार कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचन सामग्री मौजदात रहेको र मौजदातमा नभएका अन्य सामग्री प्रतिस्पर्धात्मक तरिकाले खरिद गरिने, राजनैतिक दल लगायत सरकारवालासँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा आयोगले निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति स्रोत साधनबारे जानकारी गरायो। प्रवक्ता भट्टराईले भन्नुभयो, आयोगले प्रारम्भिक तयारीबारे जानकारी गरायो, सरकारसँग नियमित सम्पर्कमा रहेर तयारी र आवश्यकताबारे आगामी दिनमा थप छलफल गरिनेछ। निर्वाचन उच्च प्राथमिकतामा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको छ। तीन महिनाभित्र त्रिवीको परीक्षाफल प्रकाशित गर्न मन्त्री पुनको निर्देशन, यो खबर अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। शिक्षा मन्त्री महावीर पुनले शिक्षा क्षेत्र सुधारका लागि तीन महत्वपूर्ण कदम चाल्नु भएको छ। उहाँले विद्यालय विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय त्रिवी परिसर सुधारमा केन्द्रित कार्यक्रम प्रस्तुत गर्दै महत्वपूर्ण कदम अघि सारेको घोषणा गर्नुभएको छ। मन्त्री पुनले तीन महिनाभित्र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पसहरूको परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभएको छ। मन्त्री पुनले पद बहाल गरेको दोस्रो दिन विश्वविद्यालय व्यवस्थापनतर्फका क्याम्पसहरूको परीक्षाफल समयमै प्रकाशित गर्न सरकारवाला निकायलाई निर्देशन दिनुभएको हो। यसअघि विश्वविद्यालयले परीक्षा लिएर नतिजा निकाल्न 8 महिनादेखि 1 वर्षसम्म लगाउने गुनासो चर्किरहेका बेला मन्त्री पुनले विद्यार्थीलाई सहुलियत दिने उद्देश्यका साथ यो निर्णय गरिएको बताउनुभयो। परीक्षाफल ढिलो प्रकाशित हुँदा अध्ययनका लागि विदेश तथा नेपालमै माथिल्लो कक्षामा भर्ना हुनबाट विद्यार्थी वञ्चित हुने गरेका थिए। मन्त्रीको यो निर्देशनले विद्यार्थीहरूलाई धेरै सहज भएको अनेरा सोबिउ खोटाङका उपाध्यक्ष अभिषेक घिमिरेले बताउनुभयो। तीन महिनाभित्र त्रिवीको परीक्षाफल प्रकाशित गर्न मन्त्री पुनको निर्देशन अन्नपूर्ण पोस्टले छापेको छ। दुई साता अघिको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट निजी क्षेत्रमा मात्रै 80 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको छ। निजी व्यावसायिक प्रतिष्ठानका भौतिक संरचनामा क्षति पुग्दा 15,000 भन्दा बढ़ीको रोजगारी प्रभावित भएको प्रारम्भिक अध्ययन छ। नेपाल उद्योग वाणिज्य महासंघले प्रत्यक्ष रूपमा भएको क्षतिको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो। यसबाट अप्रत्यक्ष रूपमा परेको क्षति धेरै ठूलो हुने महासंघले जनाएको छ। महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको छ। हालसम्म उपलब्ध तथ्याङ्क र सूचना अनुसार निजी क्षेत्रमा 80 अर्ब भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक आकलन रहेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भन्नुभयो, जति सक्दो चाँडो क्षति विवरण उपलब्ध गराउने गरी देशैभर सर्वेक्षण भइरहेको महासंघले जनाएको छ। प्रदर्शनकारीले अर्बौं लगानी गरेका होटल तथा पर्यटन क्षेत्र, भाट भटिनी सुपर मार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केबलकार र मौला कालिका केबलकार लगायतमा तोड़फोड़ र आगजनी गरेका थिए। ती कम्पनीबाट हजारौंले रोजगारी पाइरहेका थिए। आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले निजी क्षेत्रको महत्व बुझ्न नसकिएका रूपमा हेर्न सकिन्छ। महासंघका अध्यक्ष ढकालले भन्नुभयो, आगजनीमा 80 अर्ब भन्दा बढ़ीको क्षति, 15,000 रोजगारी प्रभावित, जीडीपीमा 5% असर, पर्यटन क्षेत्रमा 25 अर्ब भन्दा बढ़ीको क्षति, अटोमोबाइल्समा 15 अर्ब भन्दा बढ़ीको क्षति, ब्याङ्कबाट 5 करोड़ नगद र 18 किलो सुन लुटियो, कान्तिपुर दैनिकले छापेको छ। जेएनजी आन्दोलनबाट बनेको सरकार खर्च कटौतीमा कठोर बनेको छ। स्रोतको चाप पर्ने भएपछि खर्च कटौतीमा सरकार कठोर बनेको हो। पूर्ववर्ती सरकारले बजेट बनाइसकेकाले सुशीला कार्की नेतृत्वको सरकारलाई आन्दोलनबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण र फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचनका लागि बजेट व्यवस्थापन गर्नुपर्ने चुनौती निम्तिएको छ। भ्रष्टाचार विरूद्धको आन्दोलनबाट बनेको सरकार भएकाले मितव्ययिता पनि अप्नाउनु पर्ने दबाव छ। यसलाई मध्यनजर गर्दै अर्थतन्त्रमा राम्रो दखल राख्ने अर्थमन्त्री रामेश्वर खनाल स्रोत जुटाउन मितव्ययिता अप्नाउन कठोर देखिनु भएको हो। खर्च कटौती र मितव्ययिताका लागि अर्थ मन्त्रालयले सबै सरकारी निकायलाई पत्राचार गरेको छ। अर्थमन्त्री खनालको निर्देशनपछि मन्त्रालयले मातहतका सबै निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारी र कर्मचारीलाई नियमित कामका लागि बैठक भत्ता उपलब्ध नगराउने निर्णय गरेको छ। सरकारी आफ्नो वा आफ्नो परिवारको स्वामित्वमा रहेका निजी आवास प्रयोग गर्ने पदाधिकारीले आवास सुविधा बापतको रकम लिन नपाउने गरी पत्राचार गरिएको छ। परामर्शका नाममा ठूलो रकम खर्च हुने गरेकोमा त्यसलाई पनि रोक्न भनिएको छ। विद्यमान जनशक्तिबाट सम्पादन हुने कामका लागि विनियोजित बजेटको उपयोग गरी बाह्य सेवा परामर्शबाट काम गर्न गराउन नपाउने व्यवस्था मिलाइएको छ। सरकारी विधेयक, नियम, विनियम, कार्यविधि, दिग्दर्शन, मापदण्ड र निर्देशिका बनाउने जस्ता कामका लागि सेवामा परामर्श बापतको रकम लिन नपाइने भएको हो। मन्त्रालयले विद्यमान जनशक्तिबाट सम्पादन हुन नसक्ने अवस्था हो भनी सम्बन्धित लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित गराएर मात्र पूँजीगत अनुसन्धान तथा परामर्शका लागि खर्च गर्न सकिने जनाएको छ। खर्च कटौतीमा कठोर बन्दै सरकार, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ। नखुल्ने भयो दशैं तिहारमा सुरुङ मार्ग, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। सरकारले दशैं र तिहार लगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा ल्याउने भने पनि अझै त्यसको टुंगो लाग्न सकेको छैन। दशैं शुरू भएको दुई दिन बितिसक्दा पनि यो सुरुङ मार्ग सञ्चालनबारे टुंगो लाग्न नसकेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मन्त्रालयमा असोज 4 गते बसेको बैठकमा दशैं र तिहार लगायतका चाडपर्व लक्षित गर्दै नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा ल्याउन मन्त्रालयका सचिव, सड़क विभाग र यातायात व्यवस्था विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको थियो। सुरुङ मार्ग भएर सवारी साधन चलाउन आवश्यक तयारी पूरा हुन नसकेको तथा तयारी पूरा नहुँदै सवारी साधन चलाउँदा सुरक्षाका दृष्टिकोणले जोखिमयुक्त हुन सक्ने भन्दै निर्माण कम्पनी र परामर्शदाता कम्पनी तत्काल सुरुङ मार्ग सञ्चालनका लागि तयार हुन नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका सचिव केशव कुमार शर्माले चाडपर्वमा आम नागरिकलाई गन्तव्यमा पुग्न सहज होस् भन्दै मन्त्रीबाट निर्देशन बमोजिम आफूहरू सो सुरुङ मार्ग सञ्चालनका लागि तयार भए पनि निर्माण कम्पनी र परामर्शदाता कम्पनीले सुरक्षाको जोखिम देखाउँदै सुरुङ मार्ग सञ्चालनमा ल्याउन नमानेको जानकारी दिनुभयो। नखुल्ने भयो दशैं तिहारमा सुरुङ मार्ग, गोर्खापत्र दैनिकको खबर हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। पहिरोले तुइन खोलामा पुनः अवरूद्ध शीर्षकमा गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत धादिङको जवाङ खोलामा आएको पहिरो पन्छाएर यातायात सञ्चालनमा आए पनि चितवनको तुइन खोलामा पुनः पहिरो आएपछि सड़क अवरूद्ध भएको छ। धादिङको जवाङ खोला पहिरोले राति 12 बजेदेखि अवरूद्ध भएको राजमार्ग प्रान्न 3 बजेबाट सञ्चालनमा आएको मुगलिन नागढुङ्गा सड़क योजना कार्यालय पश्चिम खण्डका प्रमुख केदार नेपालले जानकारी दिनुभयो। धादिङतर्फ सञ्चालनमा ल्याइएको छ तर मुगलिन नारायणगढ़को तुइन खोलामा पुनः पहिरो खसेपछि अवरूद्ध भएको हो। हिजो दिउँसो 12 बजे ठूलो पहिरो आएपछि सड़क अवरूद्ध भएको छ। पहिरो झर्ने क्रम जारी रहेकाले हिजो सञ्चालन गर्न कठिन रहेको थियो। कार्यालय प्रमुख नेपालले भन्नुभयो, गन्तव्यमा जान वैकल्पिक बाटो अपनाउन उहाँले अनुरोध गर्नुभएको छ। पहिलेको भन्दा अहिले झरेको पहिरो ठूलो भएकाले पन्छाउन समेत कठिन भइरहेको प्रमुख नेपालले बताउनुभयो। निरन्तर झरिराखेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले बताउनुभयो। यसैबीच चाडपर्व शुरू भएसँगै सिन्धुली जिल्लाका विभिन्न सड़कमा सवारी दुर्घटनाको जोखिम बढ़ेको छ। चाडपर्वका कारण सवारी साधनमा यात्रुको चाप बढ़ेसँगै त्यस्ता सवारी साधनले क्षमताभन्दा बढ़ी यात्रु बोक्नाले दुर्घटनाको जोखिम बढ़ेको हो। विभिन्न काम तथा रोजगारीका लागि गाउँ बाहिर रहेका मानिस चाडपर्व मनाउन गाउँ फर्किने क्रम बढ़ेसँगै ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनमा यात्रुको चाप बढ़दै गएको स्थानीयले बताएका छन्। पहिरोले तुइन खोलामा पुनः अवरूद्ध, ग्रामीण सड़कमा दुर्घटनाको जोखिम बढ़्दो, गोर्खापत्र दैनिकको खबर हो। चालू आर्थिक वर्षको पहिलो 2 महिना साउन र भदौमा 3,05,15,00,000,000 रूपियाँको वस्तु आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिभन्दा 16.23% बढ़ी हो। आर्थिक वर्ष 2081/82 पहिलो 2 महिनामा 2,62,54,00,000,000,000 आयात भएको थियो। भन्सार विभागले मंगलबार सार्वजनिक गरेको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार आयात नभई नहुने वस्तुदेखि स्वदेशमै उत्पादन नसकिने वस्तुको आयात बढ़ेको हो। आयातसँगै निर्यात पनि बढ़्यो। यो खबर कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको हो। दशैंको बेला जहिले महँगो हवाई भाड़ा, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। दशैं शुरू भइसकेको छ। अध्ययन, रोजगारी तथा विभिन्न काम विशेषले काठमाडौँ उपत्यकामा बसोबास गरेकाहरू दशैं मनाउन धमाधम घर फर्किन थालेका छन्। त्यसैकारण हवाई यात्रुको चाप बढ़ेको छ तर हवाई भाड़ा महँगो भएको भन्दै यात्रुहरूले गुनासो र विरोध गरिरहेका छन्। हुन त यस्तो गुनासो यो पटक मात्र होइन, हरेक वर्ष हुने गर्छ। अरू बेला भन्दा हवाई टिकट महँगिएको छ तर सरकारले तोकेको हवाई टिकटको न्यूनतम र अधिकतम मूल्यको बीचमा बसेर नै आन्तरिक विमान कम्पनीहरूले भाड़ा लिने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताउनुभयो। हरेक वर्ष यो मुद्दा उठ्ने गर्छ र हरेक वर्ष हामीले त्यही भन्ने गर्छौं, सरकारले तोकेको मूल्यमा नै बसेर भाड़ा दर लिने गरिएको छ। भूलले भन्नुभयो, साना विमानका लागि प्राधिकरणले स्थिर भाड़ा तोकेको छ भने 19 सीट भन्दा बढ़ी क्षमताका विमानका लागि न्यूनतम र अधिकतम भाड़ाको सीमा निर्धारण गरिएको छ। भाड़ा गणनामा संचालन खर्च, इन्धन शुल्क, यात्री सेवा शुल्क तथा 13% मूल्य अभिवृद्धि कर भ्याट समावेश हुन्छ तर आधारभूत भाड़ा 2073 साल यता पुनरावलोकन गरिएको छैन। दशैंको बेला जहिले महँगो हवाई भाड़ा, अन्नपूर्ण पोस्टले खबर बनाएको हो। दशैंका लागि पोखरा भित्रिए हिमाली भेडा च्याङ्रा, अन्नपूर्ण पोस्टबाट यो खबर पनि लिँदैछौ। दशैंका लागि पोखरामा हिमाली भेडा च्याङ्रा भित्रिएका छन्। हिमालपारिका जिल्ला मुस्ताङ डोल्पा मोगु हुम्ला जुम्लाबाट दशैंका लागि पोखरामा भेडा च्याङ्रा ल्याइएका हुन्। हिमाली क्षेत्रका उच्च हिमाली क्षेत्रमा हुर्किएका भेडा च्याङ्रा स्वास्थ्यवर्धक हुने विश्वासमा दशैंमा पोखरेलीले हिमाली च्याङ्रा बढ़ी खाने गर्दछन्। यसैले पोखरामा हिमाली क्षेत्रका विभिन्न जिल्लाबाट पोखरामा भेडा च्याङ्रा आउने गर्दछ। दशैंका लागि पोखरा भित्रिए हिमाली भेडा च्याङ्रा, अन्नपूर्ण पोस्टको खबर हो यो। चाडपर्वमा 6,000 प्रहरी परिचालन हुने, ड्रोनबाट समेत निगरानी, नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। प्रहरीले काठमाडौँ उपत्यकाभित्र चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ। दशैंको घटस्थापनादेखि शुरू गरिएको सुरक्षा योजना छठ पर्वसम्म कायम हुनेछ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार पर्व लक्षित सुरक्षा योजनाका लागि मात्रै 6,106 प्रहरी परिचालन हुनेछन्। उनीहरूलाई उपत्यकाभित्र खटाइएका 8 एसपीले नेतृत्व गर्नेछन्। जेएनजी आन्दोलनका क्रममा बिग्रिएको सुरक्षा व्यवस्था मजबूत पार्ने उद्देश्यले उपत्यका प्रहरी कार्यालयले उपत्यकालाई 8 सेक्टरमा विभाजन गरी 8 एसपी परिचालन गरेको हो। पर्व लक्षित सुरक्षा योजनाको फिल्ड कमाण्ड उनीहरूले नै गर्नेछन्। सेक्टर वाइज खटिएका एसपी भने सम्बन्धित जिल्ला प्रहरी परिषद प्रमुखको नेतृत्व मातहत रहनेछन्। चाडपर्वमा 6,000 प्रहरी परिचालन हुने, ड्रोनबाट समेत निगरानी, नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। र सुरक्षित नेपाल प्रवर्धनमा पर्यटक शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर छापेको छ। लाखौं पर्यटक भित्रिने मुख्य याममै जेएनजी आन्दोलनबाट प्रभावित नेपालको पर्यटन क्षेत्रलाई बिउताउन विदेशी पर्यटक नै नेपाल प्रवर्धनमा जुटेका छन्। जेएनजी प्रदर्शनका क्रममा केही पर्यटकीय संरचनामा तोडफोड र आगजनी भए पनि कुनै पनि पर्यटक असुरक्षित भएनन्। नेपाल भ्रमणमा रहेका विदेशी नागरिकले विभिन्न सामाजिक सञ्जाल मार्फत नेपाल भ्रमणका लागि सुरक्षित रहेको भन्ने सन्देश प्रवाह गरिरहेका छन्। विभिन्न सञ्जालमा चर्चामा रहेको विदेशी नागरिकको नेपाल प्रवर्धन र पर्यटन बोर्डले सञ्चालन गरेको नेपाल नाउ अहिले नेपाल यानपछि नेपाल सुरक्षा जोखिममुक्त रहेको र पर्यटकीय आवागमनमा कुनै असर नरहेको सन्देश प्रवाह भइरहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो। गोर्खापत्र दैनिकको खबर हो यो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।